आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
न सम्झ तिमी त्यो संसारमा एकलो बेसहारा छु भने, न रुनु तिमी एक्लै अन्धारमा तिम्रो भाग्यलाई सम्झी सम्झी, तिम्रो
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
मित्र, प्रभु येशु ख्रिष्टको मधुर र सामर्थ्य नाममा आज पनि तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। त मित्र, परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ तपाईहरू रेडियोको सामने आइपुगिसक्नु भएको छ होला। त वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले आउनु हामी छोटो प्रार्थना गरौं। हे स्वर्गीयमा विराजमान हुनुहुने सामर्थी परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा आएका छौं। हामी तपाईँको वचनबाट सुन्न चाहन्छौं, अध्ययन गर्न चाहन्छौं, मनन गर्न चाहन्छौं। प्रभुजी, हाम्रो हृदयको आवश्यक अनुसार आज आफ्नो वचनद्वारा बातचित गर्नुहोस्। तपाईँको महानता, तपाईँको सुन्दरता हामी तपाईँको वचनद्वारा देख्न सकौं। प्रभुजी, तपाईँको वचन सुनेर आफ्नो दिन प्रतिदिनको व्यवहारिक जीवनमा लागू गर्न हामी सकौं। प्रभुजी, यसको निम्ति हामीलाई सहायता दिनुहोस्। साथै ती मित्रहरूको निम्ति प्रार्थना गर्न चाहन्छु जो आफ्ना समस्या, कष्टहरू, दुःखले गर्दा निराश अवस्थामा छन्। प्रभुजी, तपाईँ उनीहरूको अवस्था जान्नुहुन्छ। यही नै हामी प्रार्थना गर्न चाहन्छौ कि तपाईँ उनीहरूप्रति कृपालु हुनुहोस्, दयालु अनुग्रहले भरेको हातले छुनुहोस्, ताकि उनीहरूले तपाईँको शान्ति, आनन्दको आफ्नो जीवनमा अनुभव गर्न सकेका हुन्, तपाईँको जिउँदो उपस्थितिको आभास गर्न सकेका हुन्, यो जान्न सकेका हुन् कि तपाईँ अझै जीवित हुनुहुन्छ, तपाईँ प्रार्थनाको शून्य प्रभु हुनुहुन्छ र उत्तर दिने प्रभु हुनुहुन्छ, साथै असम्भवको कुराहरू सम्भव गर्ने प्रभु हुनुहुन्छ। प्यार प्रभुजी, हरेक उनीहरूको बोझ, दुःखलाई तपाईँको हातमा राख्छु। तपाईँ उनीहरूलाई सम्हाल्नुहोस्, आफ्नो अनुग्रहको पङ्ख मुनि राख्नुहोस्, ताकि उनीहरू तपाईँमा पाइन सकेका हुन्। धन्यवाद, स्तुति, प्रशंसा दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रिस्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी नयाँ पुस्तकबाट वचन अध्ययन गर्न आरम्भ गरिरहेका छौं। त्यो पुस्तक हो पुरानो नियम को उपदेशक। त सबभन्दा पहिले हामी यस पुस्तकको परिचय देख्नेछौ। यस पुस्तकको लेखक सुलेमानै हुन् अनि यसमा प्राय सबैले सहमत स्वीकार गर्दछन्। यो भन्दा अर्को यो पुस्तकको लेखकको सम्बन्धमा कुनै उचित विकल्प छैन। सुलेमानले हितोपदेशहरूका पुस्तकहरू लेखे र श्रेष्ठ गीत पनि लेखे। हामी पत्ता लगाउनेछौ कि उपदेशकको पुस्तक हितोपदेशका पुस्तकबाट बिल्कुलै बेग्लै छ, अलग छ। हितोपदेशहरूमा हामीले देख्यौं सुलेमानको बुद्धि, यहाँ हामी देख्छौ सुलेमानको मूर्खता। उपदेशक उसको जीवनको नाटकीय जीवन कहानी हो। जब उनी परमेश्वरबाट टाढा भौतारी गएका थिए, यसको शीर्षक हो उपदेशकले प्रचारक वा दर्शन शास्त्रीको संकेत गर्दछ। मलाई यसको सम्बन्धमा दर्शन शास्त्रीको उपाधि शीर्षक दिन मनपर्छ, किनभने यो निकै नै यसको अबुझाई गरिएको छ। उद्देश्य बाइबलको कुनै पनि पुस्तकको उद्देश्य यसको सही ठिक बुझाइमै महत्व हो। हामीले पुस्तकको दृष्टिकोणको पाउन आवश्यक छ। हामीले माइक्रोस्कोप यानि सूक्ष्मदर्शक यन्त्र उठाउन भन्दा पहिले परमेश्वरको वचनमा टेलिस्कोप यानि दूरदर्शन यन्त्र राख्न आवश्यक छ। यसको लागि आवश्यकता बाइबलको अन्य धेरै पुस्तकहरूमा भन्दा यो नै पुस्तकमा धेरै प्रत्यक्ष छ, स्पष्ट छ। यो परमेश्वर बाहेकको, परमेश्वर रहितको मानव दर्शन शास्त्र हो, जुन निष्कर्षहरूमा सधैँ पुग्नै पर्छ जस्तै यो पुस्तक पुग्छ। हामीले यसको उपदेशकको बारेमा बुझ्नै पर्छ, किनभने त्यहाँ धेरै त्यस्ता कथनहरू छन् जुनले शास्त्रको अन्य कथनहरूलाई काट्दछ, खण्डन गर्दछ। वास्तवमा यसले हामीलाई यो कुरा थाहा पाउनमा भयभीत पार्दछ कि यो पुस्तक सधैँ नास्तिकहरूको मनपर्दो पुस्तक भएको छ र तिनीहरूले यस पुस्तकबाट आफ्ना तर्कहरूका प्राय गरी उद्धृत गर्दछन् र उद्धृत गरेका छन्। जस्तै भोल्टेयर एक उदाहरण हुन्। आज हामी आलोचक र निन्दाशील मानिस प्राय गरी यस पुस्तकबाट उद्धृत गरेको पाउँदछौ, अनि यो कुराको ध्यान दिन पनि चाखलाग्दो कुरा छ कि धेरै कल्ट झुटा शिक्षाहरूले बिना सन्दर्भ, बिना प्रसंगबाट बाहिर यो अनुच्छेदहरूको प्रयोग गर्छन् र पूर्ण रूपमा गलत अर्थ दिन्छन्। मानिसहरू परमेश्वर बिना, परमेश्वर रहित खुशी हुने कोशिश गर्छन्। यो आज हजारौं हजारौं संख्यामा मानिसहरूले हरेक दिन कोशिश गरिरहेका छन्। परमेश्वर रहित मानिसहरू आफ्नो जीवनमा आनन्द, खुशी हुने, हर्षित हुने कोशिश गर्दछन्। यस पुस्तकले त्यस्ता प्रयत्नका व्यर्थताको, त्यस्ता कोशिशहरूका व्यर्थताको देखाउँछ। सुलेमान भन्दा बुद्धिमान मानिस त्यस बेला कोही थिएनन् र उससँग परमेश्वरले दिनुभएको अद्भुत बुद्धि थियो। उसले हरेक चेष्टा, प्रयत्नका क्षेत्रहरूको कोशिश गरे, अनुसन्धान गरे, शोध गरे र मानिसहरूलाई थाहा भएका र मानिसहरूले पाउने खुशी, आनन्दको, हर्षको लागि हरेक क्षेत्रको जाँच गरे, प्रयत्न गरे, अनुसन्धान गरे, अनि उसको निष्कर्ष थियो सबै व्यर्थ छ। व्यर्थको मतलब रित्तो, खाली, उद्देश्य विहीन, जीवनमा सन्तुष्टि त्यस तरिकामा कहिले पनि प्राप्त गरिँदैन। परमेश्वरले धार्मिक मानिस अय्युबलाई देखाउनुभयो कि उनी परमेश्वरको दृष्टिमा पापी थिए। उपदेशकमा परमेश्वरले सुलेमानलाई देखाउनुभयो कि सबभन्दा बुद्धिमान मानिस उनी भए तापनि परमेश्वरको दृष्टिमा मूर्ख। यो नै पुस्तक जुनमा धेरै प्रोफेसरहरू, पीएचडी डिग्री बोक्नेहरू, टीएचडी डिग्री बोक्नेहरू र प्रचारकहरूले महान पाठ सिक्न सक्छन्। तिनीहरूका तमाम बुद्धिको बावजुद बौद्धिक प्रतिभाशाली बुद्धिमान बन्ने तिनीहरूका प्रयत्नहरूको बावजुद आत्मिक नयाँ जन्म नपाएका मानिसहरू परमेश्वरको दृष्टिमा मूर्खहरू हुन्। अमित्र, यो नै एक कुरो हो जुन ती मानिसहरूलाई पचाउन, निल्न धेरै कठिन छ, जसले अध्ययन गरेर केही बुद्धि ज्ञानहरू, जानकारीहरू प्राप्त गरेका छन्। तिनीहरूको निम्ति यी कुराहरू पचाउन, डाइजेस्ट गर्न धेरै कठिनको छ। त्यसपछि हामी देख्छौ यो उपदेशक पुस्तकको आकलन। उपदेशकको पुस्तकमा हामी सिक्छौ कि ख्रिष्ट बिना, ख्रिष्ट रहित हामी सन्तुष्ट हुन सक्दैनौ। यद्यपि हामीले सारा संसार आफ्नो हात पारे तापनि र यद्यपि ती सारा कुराहरू हात पारे पनि जुन मानिसहरू सोच्दछन् कि आफ्ना हृदयहरूलाई सन्तुष्ट गर्न आवश्यक कुराको रूपमा विचार गर्छन्, ती कुराहरूले कति पनि मानव हृदयलाई सन्तुष्ट गर्दैन। ख्रिष्ट बिना, ख्रिष्ट रहित हामी कहिले पनि, कति पनि सन्तुष्ट हुन सक्दैनौ। संसारले हृदयलाई सन्तुष्ट गर्न सक्दैन, किनभने हृदय त्यति ठूलो छ, त्यति विशाल छ कि कहिले पनि त्यो कुनै कुरा भयो भन्दैन। यानि कहिले पनि, कति पनि, अनि कुनै पनि कुराले त्यो हृदय भरिँदैन। यो पुस्तकको चाबी हो व्यर्थ। यो पुस्तकको चाबी शब्द हो व्यर्थ, जुन 37 पल्ट उल्लेख भएको छ। अनि चाबी कथन हो सूर्यमुनि पृथ्वीमा, जुन 39 पल्ट उल्लेख भएको छ। अनि अर्को उल्लेख हुने कथन हो मैले आफ्नो मनमा भने। अर्को शब्दमा यो पुस्तकमा मानिसको हृदयको सोच विचारहरूको समावेश छ। यिनै निष्कर्षहरू हुन् जुनमा मानिसहरू आफ्नै अनुभवहरू र आफ्नो बौद्धिकताद्वारा पुगेका छन्। त आज हामी परमेश्वरको वचन उपदेशक एक अध्यायबाट आरम्भ गर्न गइरहेका छौ र आज हामी उपदेशक एक अध्याय एक पददेखि तीन पदसम्मबाट अध्ययन गर्नेछौ। अमित्र, उपदेशकको पुस्तक राजा सुलेमानको जीवनको नाटकीय जीवन कहानी हो, यानि आत्मचरित्र हो, जब उनी परमेश्वरबाट टाढा भौतारी गए थे। हितोपदेशहरूको पुस्तकले सुलेमानको बुद्धिको प्रकट गर्दछ। उपदेशकको पुस्तकले सुलेमानको मूर्खताको प्रकट गर्दछ। यो पुस्तक खाली केही पदहरूलाई एकठामा जम्मा गरिएको कारण बिनाको पुस्तक होइन, यानि यो पुस्तक खालि केही पदहरूलाई मात्र जम्मा गरिएको एकठामा कारण बिनाको पुस्तक होइन। यो पुस्तक यो समस्याको कथनसँग आरम्भ हुन्छ, यो संसारमा सबै कुरा व्यर्थै व्यर्थ छ। त्यसपछि हामी ती कुराहरूलाई प्रयोग परीक्षाहरू शोध अनुसन्धान गरिएको तथ्यहरू पाउँछौ। सुलेमानले धेरै विभिन्न साधनहरूद्वारा र धेरै विभिन्न क्षेत्रहरूमा सन्तुष्टिको खोज्नेछन्। उसले विज्ञानको कोशिश गर्नेछन्, प्रकृतिको नियमहरूको कोशिश गर्नेछन्, बुद्धि र दर्शनशास्त्रको कोशिश गर्नेछन्। उसले मोज मजा र भौतिक कुराहरूको कोशिश गर्नेछन्। अहिलेको निम्ति मात्र जिउने, वर्तमानको निम्ति मात्र जिउने, मोज मजा गर्ने कुराको दर्शनशास्त्रको कोशिश गर्नेछ। उसले भाग्यवाद, अहमवाद, स्वार्थवाद, धर्म र धन सम्पत्ति र नैतिकताको अनुसन्धान खोज गर्नेछन्। त्यसपछि उसले यो पुस्तकको अन्तिम पदमा आफ्नो जाँच, आफ्ना खोज र शोधहरूका परिणामहरू हामीलाई बताउनेछन्। यो कुराको मनमा राख्नुहोस् कि हरेक शोध, अनुसन्धान र जाँचमा निष्कर्षहरू मानवीय निष्कर्ष हो, परमेश्वरको सत्यता होइन। यो कुरा याद राख्नुहोस्। यो मानिस संसारमा छन् र संसारमा एक मानवीय तरिकामा हरेक कुराको निष्कर्ष निकाल्छन्। मित्र, इन्सपाइरेशनको अर्थ के हो, यानि प्रेरणा शब्दको अर्थ के हो, त्यसको अबुझै नगरौं। जब हामी भन्छौं बाइबल परमेश्वरद्वारा इन्सपायर्ड पुस्तक हो, यानि परमेश्वरद्वारा प्रेरणाले लेखिएको एक प्रेरित पुस्तक हो। इन्सपाइरेशन प्रेरणाले शास्त्रको वचनहरूको सत्यताको शुद्धताको ग्यारेन्टी दिन्छ, तर सधैँ व्यक्त गरिएका विचारको होइन। सन्दर्भ वा प्रसंगको विचार गरिनु पर्दछ र ध्यान त्यस व्यक्तितिर दिनुपर्छ जसले त्यो कथनको बोले वा त्यो कथनको बनाए। कुन परिस्थिति मुनि त्यो कथन बनाइयो वा बोलियो। उदाहरणको निम्ति यहुदाद्वारा ख्रिष्टको विश्वासघातमा त्यस घटनाको रेकर्ड प्रेरित हो, इन्सपायर्ड हो, तर यहुदाको काम व्यवहार परमेश्वरद्वारा प्रेरित थिएन, इन्सपायर्ड थिएन, त्यो सैतानिक थियो। उही समयमा सुलेमानले बनाएका कथन भनेका कथनहरू, जबकि उनले परमेश्वर रहित परमेश्वर बिनाइ सन्तुष्टिको लागि खोजी गरिरहेकोले सधैँ परमेश्वरका विचारहरूसँग मेलमा छैनन्। इन्सपाइरेशन प्रेरणाले यो कुराको निश्चयता दिन्छ, ग्यारेन्टी दिन्छ कि जुन कुरा सुलेमानले भने त्यो शास्त्रमा बिल्कुलै सही तरिकामा अक्षरस रेकर्ड गरिएको छ। त सबभन्दा पहिले हामी देख्छौ समयहरूको बताइएको। एक अध्याय उपदेशक एक अध्याय एक पदमा भनिएको छ, दाउदका छोरा यरुसलेमका राजा उपदेशकका वचन। अमित्र, यो पदमा उल्लेखित कथन सुलेमान बाहेक अरू कोही र कसैसँग फिट खाँदैन। दाउदसँग अन्य छोराहरू थिए, तर सुलेमान मात्र एक थिए जो यरुसलेममा राजा थिए। उनी यहाँ दर्शन शास्त्री भएका छन्, यानि उनी यहाँ एक दर्शन शास्त्रीको रूपमा पेश आउँछन्। हामी जान्दछौ कि उसलाई ज्ञान बुद्धि दिइएको थियो। म सोच्दछु कि परमेश्वरले सुलेमानलाई दिनुभएको बुद्धि त्यसको बारेमा हामी जस्तो सोच्छौ त्यो भन्दा अलिक बेग्लै थियो। हामी कल्पना गर्छौ कि उसलाई आत्मिक अन्तर्ज्ञान अन्तर्दृष्टि दिइएको थियो, तर शास्त्रले हामीलाई यो भन्दैन कि उसले कहिले आत्मिक अन्तर्ज्ञानको परमेश्वरसँग माग गरेथे। बरु उसले प्रार्थना गरेथे। पहिलो राजा 3:9 यसकारण तपाईँको प्रजालाई ठिकसित शासन गर्नलाई बुझ्ने मन दिनुहोस् र त्यसले असल खराबको भेद छुट्याउन सकोस्, नत्र त तपाईँको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्छ र? निश्चय नै परमेश्वरले उसलाई त्यो कुरा दिनुभयो जुन कुराको उसले मागेथे, शासन गर्ने बुद्धि। उनी राजनीतिक क्षेत्रमा बुद्धिमान थिए र सम्भवत राष्ट्रलाई शासन गर्ने काममा अति नै महान अद्भुत काम गरे। उसले मुलुकमा शान्तिको युग ल्याए। संसारका अन्य राष्ट्रहरू सुलेमानको बुद्धिको हेर्न र त्यसको अध्ययन गर्न त्यहाँ आए। उसले वेदी सहितका मन्दिरद्वारा परमेश्वरको लागि साक्षी दिए, जहाँ त्यस वेदीमा पापीहरूको लागि बलिदानहरू गरिन्दथे। यी नै त्यस्ता कुराहरू थिए जुन सभाको रानीले सिके जब तिनी सुलेमान कहाँ र उसको राष्ट्रमा पृथ्वीको पल्लो छेउदेखि आइन्। तर आत्मिक अन्तर्ज्ञान वा आत्मिक अन्तर्दृष्टिको क्षेत्रमा सुलेमान सम्भवत जीरो थिए। उसमा आत्मिक अन्तर्दृष्टि या अन्तर्ज्ञान कति पनि थिएन। अहिले हामी सुलेमान परमेश्वरबाट अलग भएर परमेश्वर रहित भएर पृथ्वीमा संसारमा आफ्नो जाँच अनुसन्धानहरू शोधहरू गरिरहेका कुरा देख्नेछौ। पृथ्वीको मानिस संसारमा रहने मानिस परमेश्वरको सन्तानबाट धेरै बेग्लै छ, जो सारा आत्मिक आशिषहरूसित येशु ख्रिष्टमा स्वर्गीय स्थानहरूमा बसेका छन्। 2 भनिएको छ, व्यर्थ नै व्यर्थ, व्यर्थ नै व्यर्थ, सबै व्यर्थै हुन्। व्यर्थले यहाँ खालीपना रित्तोपनाको बताउँछ। मित्र, कुनै लक्ष्य र उद्देश्य बिना जीवनको बर्बाद गर्नु हो, व्यर्थ गर्नु हो। यसको मतलब पशुहरू जस्तै रहनु हो। त्यहाँ धेरै मानिसहरू त्यसरी बस्दछन्, त्यसरी जीवन जिइरहेका छन्। त्यहाँ तिनीहरूको जीवनमा कुनै लक्ष्य छैन, कुनै उद्देश्य छैन। यही नै सुलेमानको निष्कर्ष हो। व्यर्थ नै व्यर्थ, रित्तोपना नै रित्तोपना, खालीपना नै खालीपना। त्यो कुनै चीज नभएको ठूलो झोला जस्तै हो, खाली झोला जस्तै हो। सुलेमानले हितोपदेशहरूका पुस्तकहरूमा हामीलाई बुद्धिका बहुमूल्य रत्न र हेरा मोती दिन्छन्। उपदेशको पुस्तकमा उसले हामीलाई बुद्धि होइन तर मूर्खताको दिन्छ। त्यसपछि श्रेष्ठ गीतमा प्रेम नै विषय हो। बुद्धि, मूर्खता र प्रेम, सुलेमान यी तीनै क्षेत्रहरूमा कुशल थिए। उसले जान्दथे कि कसरी मूर्खताको खेल खेल्नु। उनी सरकार चलाउने काममा, शासन गर्ने काममा बुद्धिमान थिए, अनि उसको प्रेम जीवन अति नै मजाको कहानी थियो। सुलेमान अति नै बुद्धिमान मानिस थिए, तर उसले जस्तो कसैले पनि मूर्खता कहिले पनि देखाएन। उनी प्रकाशको अड्को थिए, उनी शास्त्रको विरोधाभास हुन्। सबभन्दा बुद्धिमान मानिस सबभन्दा महान मूर्ख, उपदेशकको पुस्तकले त्यो प्रकट गर्दछ। व्यर्थै व्यर्थ, व्यर्थ नै व्यर्थ, सबै व्यर्थै हुन्। मतलब यो परमेश्वर बिनाको, परमेश्वर रहितको जीवन हो। जो परमेश्वर रहित जीवन जिइरहेका छन् तिनीहरूको जीवन व्यर्थ हो, उद्देश्यहीन हो, लक्ष्यहीन हो। अनि यहाँ 3 हामी देख्छौ, मानिसले संसारमा आफ्ना सारा परिश्रम र आफ्ना मेहनतबाट के लाभ पाउँछ र? अहिले हामी यो मानिस अनुसन्धान जाँच शोध गरिरहेको भेटाउनेछौ। उसले यहाँ यो संसारिक पार्थिक अस्तित्वको सुक्खा चट्टानबाट जीवनको रसको निचोरेर निकाल्न गइरहेका छन्। यो कुराको मनमा ल्याउ कि यो संसारमा यो मानिसको दृष्टिकोण हो। परमेश्वरले यहाँ आफ्नो दृष्टिकोण विचार दिइरहनु भएको छैन। अर्को दिनमा हामी देख्छौ अनुसन्धान शोध जाँच गरिन्दछ। तर मित्र, यो म अन्तिममा भन्न चाहन्छु, यी साँच्ची नै सबै कुरा व्यर्थ व्यर्थ हो। बिना उद्देश्य, बिना लक्ष्य यो जीवन बर्बाद गर्नु, अनि जीवनमा उद्देश्य र लक्ष्य तब पाइन्दछ जब हामी प्रभुलाई पाउँदछ, उहाँलाई आफ्नो उद्धारकर्ताको रूपमा अपनाउँछौ।
जिन्दगीको अर्थ नै बचे जिंदगी को मूल नहीं बिरस बचे बुझने न सकिने मेरो जिंदगी जुने न सकिने मेरो जिंदगी हो
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, इपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679 8470356। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।